नमस्कार। नीति अनुसन्धानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा नीति अनुसन्धान प्रतिष्ठान हार्दिक स्वागत अभिवादन गर्दछ। स्वीकार्नुहोस् हाम्रो स्वागत अभिवादनलाई। यो हाम्रो 83 श्रृंखला हो, यहाँहरूलाई बित्दैछ। हामी प्रत्येक महिनाको दोस्रो र चौथो बुधबार बिहान ठिक यसै बेला यहाँहरूको घर आँगनमा आइपुग्छौ रेडियो नेपालको माध्यमबाट। अबको 15 मिनट नीति अनुसन्धानको विविध विषयवस्तु सुन्न हामी सँगै रहनुहोला। आजको कार्यक्रममा हामी जानकारी र पीआरआईले हालै प्रकाशन गरेको नेपालमा विशेष आर्थिक क्षेत्र, वर्तमान अवस्था, समस्या र प्रभावकारी सञ्चालनका उपायहरू अनुसन्धान प्रतिवेदनका अनुसन्धानकर्ता त्रय मध्येका लक्ष्मण प्रसाद भट्टराईसँग प्रतिवेदनका सम्बन्धमा गरिएको कुराकानी सुनाउनेछौ। कार्यक्रमको आरम्भ यो जानकारीबाट।
नीति अनुसन्धान प्रतिष्ठानले सार्वजनिक नीतिसँग सम्बन्धित आम सरोकारका सबै विषयमा अनुसन्धान गर्दछ, जसले गर्दा प्रतिष्ठानका अनुसन्धानका क्षेत्र व्यापक छन्। विविध विषयवस्तुहरूलाई प्रतिष्ठानले 5 विषयगत समूहमा संगठित गरेको छ। पहिलो हो आर्थिक तथा पूर्वाधार विकास, दोस्रो शासकीय प्रबन्ध तथा संघीय मामिला, तेस्रो हो कानूनी तथा सामाजिक मामिला, चौथो रहेको छ परराष्ट्र तथा रणनीतिक मामिला, अनि पाँचौं रहेको छ विज्ञान, प्रविधि र प्राकृतिक स्रोत। हामीले उल्लेख गरेका कुनै पनि विषयगत समूहमा यहाँको विशेष अनुभव छ, यहाँ प्राज्ञ, अनुसन्धानदाता, विश्लेषक, योजनाकार, प्रशिक्षक हुनुहुन्छ भने नीति अनुसन्धान प्रतिष्ठान यहाँहरूलाई प्रतिष्ठानको विज्ञ सूचीमा सूचीकृत हुन हार्दिक आह्वान गर्दछ।
विज्ञहरूको राष्ट्रिय सूचीको रूपमा रहने यस सूचीमा यहाँहरू आबद्ध भएपछि प्रतिष्ठानको आवश्यकता र यहाँहरूको विज्ञताको धारणामा प्रतिष्ठानले अनुसन्धान, अनुसन्धान अवधारणा तथा प्रतिवेदन समीक्षा, सार्वजनिक नीति संवाद, प्रकाशन तथा प्रतिवेदनको समकक्षी समीक्षा, सोचपत्र तयारी, विविध उद्देश्य र प्रकृतिको परामर्श तथा प्रतिष्ठानको जर्नल लगायतमा यहाँहरूको सेवा लिनेछ।
विज्ञ सूची नेपाल सरकारका मन्त्रालयहरू, विभागहरू र अन्य निकायहरूले पनि आवश्यकताको आधारमा उपयोग गर्न सक्नेछन्। अहिलेसम्म थुप्रै विज्ञहरू यो सूचीमा समावेश भइसक्नु भएको छ। यहाँहरू पनि हाम्रो वेबसाइट www.pri.gov.np गएर सहकार्य गर्नुहोस् थिची विज्ञ सूचीमा दर्तामा गई आफ्नो पेसागत विवरण भरी वा विज्ञ सूचीको इमेल roster@pri.gov.np मार्फत सूचीकृत हुन सक्नुहुनेछ।
यो जानकारीपछि अबको पालो नेपालमा विशेष आर्थिक क्षेत्र, वर्तमान अवस्था, समस्या र प्रभावकारी सञ्चालनका उपायहरू अनुसन्धानकर्ता त्रय मध्येका लक्ष्मण प्रसाद भट्टराईसँगको कुराकानीको।
सरकारले विशेष आर्थिक क्षेत्रलाई औद्योगिक विकासमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने र निर्यातमुखी उद्योगलाई विकास गरी निर्यात विविधीकरण गर्दै व्यापार घाटा र अन्तत आर्थिक वृद्धिको फराकिलो आधार निर्माण गर्ने उद्देश्य लिएर अगाडि बढाएको छ।
नेपालले विशेष आर्थिक क्षेत्रको कति सफल प्रयोग गर्यो, के कस्ता उपलब्धि हासिल भए, समस्याहरू के रहेका छन्, विशेष आर्थिक क्षेत्रको सफल उपयोग गर्न आगामी दिनमा के कस्ता पहलहरू अवलम्बन गर्नु पर्ला जस्ता विविध विषयवस्तु समेटेर प्रतिष्ठानले नेपालमा विशेष आर्थिक क्षेत्र, वर्तमान अवस्था, समस्या र प्रभावकारी सञ्चालनका उपायहरू विषयमा अनुसन्धान प्रतिवेदन प्रकाशन गरेको छ।
डाक्टर हरि शर्मा नेउपाने, लक्ष्मण प्रसाद भट्टराई र चन्द्र कुमार घिमिरे त्रय अनुसन्धानकर्ताले गर्नुभएको अनुसन्धानको सेरोफेरोमा रहेर हाम्रा सहकर्मीले अनुसन्धानकर्ता त्रय मध्येका लक्ष्मण प्रसाद भट्टराईसँग कुराकानी गर्नुभएको छ। सुनौ हाम्रा प्रतिनिधि र नेपालमा विशेष आर्थिक क्षेत्र, वर्तमान अवस्था, समस्या र प्रभावकारी सञ्चालनका उपायहरू सम्बन्धी अनुसन्धानका अनुसन्धानकर्ता मध्येका एक लक्ष्मण प्रसाद भट्टराईसँगको यो कुराकानी।
लक्ष्मण प्रसाद भट्टराईज्यू, कार्यक्रममा यहाँलाई स्वागत छ। धन्यवाद नारायणजी।
यहाँको जुन अनुसन्धान छ नेपालमा विशेष आर्थिक क्षेत्र वर्तमान अवस्था समस्या र प्रभावकारी सञ्चालनका उपायहरू यसको अध्ययनको आवश्यकता कसरी महसुस भयो?
एउटा कुरा त कुनै पनि देशले औद्योगिकरण नगरिकन विकास गरेको छैन र औद्योगिकरण नै एउटा त्यस्तो माध्यम बन्न सक्छ देशलाई समृद्धितर्फ लैजान। र नेपालमा 2060 सालतिरबाट यो विशेष आर्थिक क्षेत्रको आवश्यकता महसुस भएर त्यति बेला एउटा संस्थागत व्यवस्था पनि गरिएको थियो। सबैभन्दा पहिला भैरोवामा पहिलो सेजको रूपमा स्थापना गर्ने भनेर प्रारम्भ गरिएको थियो। त्यति बेला छिमेकी राष्ट्रहरू भारत र चीनमा पनि यो विशेष आर्थिक क्षेत्र भनेर विकास गरिएको थियो र त्यसको मूलभूत उद्देश्य भनेको निर्यात प्रवर्धनलाई जोड दिने खालका उद्योगहरू त्यस्तो विशेष आर्थिक क्षेत्रमा स्थापना गर्ने भनेर भनिएको थियो। धन्न हाम्रो छिमेकी राष्ट्रहरूसँगै सुरु गरिएको, उहाँ चाहिँ ती राष्ट्रहरूले यो विशेष आर्थिक क्षेत्रमा विभिन्न उद्योगहरू खास गरेर निर्यातमूलक उद्योगहरू स्थापना गरेर आफ्नो देशलाई कहाँबाट कहाँ पुर्याए, त्यत्रो समृद्ध राष्ट्र बनाए। अब नेपालमा त्यति बेलै सुरु भएको तर अहिलेसम्म पनि खासै केही पनि हुन सकेन। के कारण हो त, त्यसका पछाडि के कुराहरू छन् जसले गर्दाखेरि यो हाम्रो सेजमा, एउटा त सेज स्थापना भएको र सञ्चालन भएको भनेको त्यही सुरुमा भएको भैरुवा सेज नै हो। त्यो बाहेक अरू धेरै 14-15 सेजहरू छन्, अध्ययन पनि भएको छन्, निर्माणाधीन पनि छन्, तर अहिलेसम्म पनि हामीले त्यसबाट कुनै फाइदा पनि लिन सकेनौँ। हालाकि भैरुवाकै एउटै मात्रै हो, त्यसमा 10-12 उद्योगहरू स्थापना त भएका छन् तर ती पनि राम्रोसँग सञ्चालन गर्न सकेका छैनन्। त्यस कारणले गर्दा के हो त, मूलभूत रूपमा कहाँनिर कुनै नीतिगत कानुनी अप्ठ्यारो छ कि, अथवा हामीले दिनपर्ने सेवा सुविधाहरू दिन सकेको छैनौँ कि नेपाल सरकारको तर्फबाट, साथै स्थापना गर्नको लागि कस्तो कस्तो क्षेत्र अथवा स्थानमा हुनुपर्ने हो, त्यो स्थान गलत भयो कि, आदि विविध कुराहरूलाई ध्यानमा दिएर ती कुराहरूलाई हेरौँ र अनि केलाई के कसरी कस्तो सुझावहरू हामीले दिन सक्दाखेरि तिनीहरू राम्रोसित सञ्चालन हुन सक्छन् भन्ने नै मुख्य उद्देश्य हो।
यो सेज र औद्योगिक क्षेत्रमा चाहिँ फरक चाहिँ के छ?
सेजमा र अर्कोमा फरक के भन्दाखेरि, सेजमा खास गरेर निर्यातमूलक उद्योगहरू र त्योसँग सम्बन्धित उद्योगहरू मात्र स्थापना भन्ने हो, र अरू जुन औद्योगिक क्षेत्रहरू हो त्यसमा चाहिँ अरू जुनसुकै पनि निर्यात पनि हुन सक्ने भयो र आन्तरिक प्रयोगका उद्योगहरू पनि हुन सक्ने भयो। मेजर कुरा त्यही नै हो। औद्योगिक क्षेत्रमा भन्दा सेजतिर उद्योग प्रवर्धन गर्ने हिसाबले र नेपालको वैदेशिक घाटालाई चाहिँ कम गर्ने हिसाबले पनि त्यसमा थप सुविधाहरू पनि दिएको हुन्छ। त्यसमा उदार श्रम नीति हुन्छ, कर सुविधाहरू, भ्याट छुटका कुराहरू, बिक्री कर, आयकरमा छुट दिने त्यस्ता कुराहरूलाई बढी विशेष ध्यान दिएको हुन्छ। हुन त त्यो कुरा औद्योगिक क्षेत्रमा पनि दिएको हुन्छ तर अझ यसमा चाहिँ बढी विशेष गरेर यसमा सुविधा चाहिँ बढी दिएको हुन्छ। र अनि खास गरेर यो औद्योगिक क्षेत्र र सेजको मुख्य कुरा भनेको दुइटैले रोजगारी अभिवृद्धि त गर्ने भए तर सेजले चाहिँ निर्यात प्रवर्धन गर्ने उद्देश्य भएको हुनाले यसलाई चाहिँ बढी फोकस दिएर नेपाल सरकारको पनि अब यो वैदेशिक घाटालाई कम गर्ने हिसाबले यतातिर जोड दिएको छ।
यहाँको अध्ययन र अनुसन्धानको निष्कर्ष चाहिँ के रह्यो, कसरी अगाडि बढाउन सकिएला?
निष्कर्षको रूपमा सेजको आवश्यकता छ, खास गरेर निर्यात प्रवर्धन र वैदेशिक मुद्राको लागि पनि यो जरुरी छ। वैदेशिक व्यापारमा घाटा नै बिहोर्नु परेको छ, त्यो कारणले गर्दा सेज आवश्यक छ र सेज सञ्चालन हुन नसक्नका विविध कारणहरू छन्। एउटा हामीले दिन सक्ने सुविधा पनि, पूर्वाधार पनि राम्रोसित निर्माण गर्न सकिएन। अर्को चाहिँ जे जति पनि सेजहरू छन् तिनीहरूको अवस्थिति ठिक ठाउँमा पाइएन र कतिपय नीतिहरू पनि औद्योगिकरणसँग त्यसलाई मैत्रीपूर्ण पाइएन, त्यस्तो निष्कर्ष रहेको छ। र यो सञ्चालन गर्नको लागि अब हामीले जुन उद्योगीहरूसित विभिन्न डायलगहरू गरेका छौँ त्यसबाट पनि कस्तो पाइयो भने उनीहरूलाई चाहिँ कतिपय कुराहरू हामीलाई लाद दियो भन्ने छ। एउटा त 80% हामीले निर्यात हुन नै सक्दैन। हाम्रो क्वालिटी ती कुराहरू धेरै छन्, हामी बिस्तारै त्यो कुरो पुर्याउँला, तर अहिले छैन। पछि सरकारले घटायो 60% ल्यायो, तर त्यो पनि पर्याप्त छैन भन्ने छ। लोकेसनको लागि कस्तो ठाउँ चाहिन्छ भन्दाखेरि 4 लेनको राजमार्ग, किनभने आयात निर्यातलाई नै प्रोत्साहन गर्ने हिसाबले भएको, अन्तर्राष्ट्रिय सीमाबाट नजिकको दूरीमा हुनुपर्ने, अब रेल मार्गसित लिङ्केज भएको, नभए हवाई मार्ग एयरपोर्ट पनि नजिक भएको, त्यस्तो खालको हुनुपर्नेमा हाम्रो त्यस्तो चाहिँ पूर्वाधारको दृष्टिकोणले चाहिँ त्यति उपयुक्त लोकेसनमा भएन कि भन्ने छ। एउटा भैरुवा र सिमराको चाहिँ ठिकै देखिएको छ, त्यसले गर्दाखेरि पनि लगानीकर्ताहरूलाई अति आकर्षित गर्नलाई चाहिँ सकिएको छैन। र अर्को अब हामी एकदमै धेरै चाँडै नै सुरु गरेर पनि किन पछि परिरहेका छौँ भन्दाखेरि लगानी जुटाउन नसकेर हो। सरकारले चाहिँ सबै कुरो आफैले गर्छु भनेर त सम्भव छैन, त्यसैले यो लगानीका विभिन्न मोडलहरू छन्, कुन मोडल उपयुक्त हुन्छ त्यो अनुसार गर्नुपर्छ। जस्तो पूर्वाधारको विकासको लागि सरकारले गर्ने सञ्चालन व्यवस्थापन करारमा दिने हो कि प्राइभेट सेक्टरलाई, त्यसै गरेर पूर्वाधारको विकास सञ्चालन निजी क्षेत्रलाई दिने हो कि, साझेदारीमा पनि गर्न सकिने हुन्छ नि। पूर्वाधार विकास र सञ्चालन दुवै निजी क्षेत्रको सहकार्यमा गर्ने, र पूर्वाधार विकास र सञ्चालन दुवैमा चाहिँ प्रदेश र स्थानीय तहसँग पनि सहलगानीमा गर्न सकिन्छ। अहिलेसम्मको चाहिँ सबै हुन त अब भर्खर संहिता आएको पनि भर्खरै हो, त्यसैले सुरुमा त्यो कुरा हेरिएको थिएन। अब संहिता आइसकेपछि प्रदेशलाई पनि कसरी इन्भल्भ गर्ने भनेर त्यो पनि एउटा निर्कुल निकाल्न पर्ने भन्ने चाहिँ हाम्रो निष्कर्ष रहेको छ। अब सुझावको सन्दर्भमा हेर्ने हो भने लगानी गर्नको लागि सरकार आफैले सबै लगानी गरेर सबै मैले पूर्ण गरेर अनि मात्रै मैले वितरण गर्छु भनेर त्यो सम्भव हुँदैन, त्यही कारणले गर्दा हामी पछि पर्यौँ। त्यसैले निजी क्षेत्रको सहकार्यमा कुन मोडालिटी उपयुक्त हुन्छ त्यसको अध्ययन गरेर निजी क्षेत्रलाई इन्भल्भ गराउनै पर्छ। उद्योगमा वास्तवमा गर्ने भनेको निजी क्षेत्रलाई नै प्रोत्साहन गर्नुपर्ने हुन्छ। एटलिस्ट 5 चाहिँ सञ्चालन गर्छौँ भनेर 15 योजनामा भनियो, तर आएको सञ्चालनमा आएको भनेको एउटा मात्र भयो। त्यो कहाँ कमजोरी रह्यो भन्दाखेरि खास गरेर लगानीकै कुराहरूमा पनि हामी पछि पर्यौँ। अब यसमा एउटा महत्त्वपूर्ण कुरा के हुन सक्छ भन्दाखेरि, जसको बङ्गलादेश र श्रीलङ्काको पनि हेर्दाखेरि उनीहरूले चाहिँ कस्तो गरेको देखियो भन्दाखेरि गभर्मेन्ट टु गभर्मेन्ट एग्रिमेन्ट गरेर त्यो सेजको निर्माण भएको छ कि, हामीले पनि त्यो मोडल ल्याउन सकिन्छ कि, त्यस्तो अरू छिमेकी देशहरू अथवा अरू देशहरू पनि हेरेर त्यो लगानीको लागि त्यसरी उहाँहरूलाई पनि हामीले रिक्वेस्ट गर्न सक्छौँ र त्यो मोडलमा काम गर्न सक्छौँ। र कतिपय कानुनी अडचनहरू पनि देखिए कि, त्यो कानुनी अडचनहरू चाहिँ पनि सम्बोधन गरिनुपर्छ भन्ने छ। खास गरेर कानुनी अडचन भन्नाले, अहिले अब सेज त कुनै न कुनै प्रदेश सरकारमा छ होइन, अब त्यहाँ उसलाई बाइपास गरेर अथवा तिनीहरूसँगको सहकार्य नगरिकन गर्न सक्ने अवस्था छैन मात्र नहुने भयो, अब त्यसैले उनीहरूसित पनि त्यो समन्वय र सम्पर्क गरेर उनीहरूलाई पनि इन्भल्भ गरेर काम गर्नुपर्छ भनेर भन्ने छ।
हस्त लक्ष्मी प्रसाद भट्टराईज्यू, जुन समय दिनुभयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
नारायणजीलाई पनि धेरै धेरै धन्यवाद। यसरी सबैलाई सबै यसमा सरोकार राख्नेहरूसँग अन्तर्क्रियामा गर्न त पाइएको छैन, कमसेकम यही इन्टरभ्यूकै आधारमा भए पनि सबैसँग जोडिन समय दिनुभयो, त्यसको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ।
श्रोता, उहाँ हुनुहुन्थ्यो नेपालमा विशेष आर्थिक क्षेत्र, वर्तमान अवस्था, समस्या र प्रभावकारी सञ्चालनका उपायहरू सम्बन्धी अनुसन्धानका अनुसन्धानकर्ता लक्ष्मण प्रसाद भट्टराई।
हवस्त श्रोता, आजलाई नीति अनुसन्धानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रम यति नै। आगामी कार्यक्रममा फेरि भेटघाट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौ, तपाईँको दिन शुभसँग बितोस्। नमस्कार।